نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير سورة نساء آیت نمبر 29 سے لے کر 33 تک بہت ہی خوبصورت آیات ہیں یعنی یہ ان سبقوں میں سے ہے کہ اس ایک سبق کے اندر اتنا کچھ بھرا ہوا ہے اتنا کچھ ہے کہ جس کے لیے واقعی کہا جائے کہ دریا کو کوزے میں بند کر دیا جائے تو یہ اس سے بھی بڑی بات ہے تین بڑے بڑے موضوع ہم اس لیسن میں کور کریں گے ایک تو لوگوں کے مال حلال اور حرام طریقے سے کھانے کا ایشو پہلا ہی سب سے ہمارے پاس پھر اسی ایک سبق میں ہمیں کبیرہ گناہوں اور صغیرہ گناہوں کا فرق پتہ چلے گا پھر اسی میں ہمیں توبہ کا خوبصورت نقطہ نظر سمجھ آئے گا کہ کیا اسلام ہمارے گناہوں کو معاف کرتا ہے کہ نہیں کرتا پھر اسی سے عورت اور مرد کی برابری جس کو آج کے دور میں ایکویلٹی کہا جاتے ہیں وہ موضوع شروع ہوگا جو آگے بھی جاری رہے گا اور سب سے خوبصورت اس کا آخری حصہ جس میں گھر کو خوشگوار بنانے میں شوہر اور بیوی کا کیا رول ہے مجھے لگتا ہے کہ یہ ایک سبق اس بات کا تقاضا کرتا ہے کہ ہم کم از کم اس کے اوپر جتنا وقت لگا سکے لگائیں تاکہ ہم اپنے گھروں میں دین کو لا کر اور دنیا کے سارے معاملات کو اچھا کرتے ہوئے پرسکون زندگی بسر کریں چلتے ہیں میں پہلے خلاصہ کراؤں گی وہاں تک جہاں تک ایک موضوع ہے جیسے کہ آپ پہلے بھی کر رہے ہیں آج کل تو انشاءاللہ پھر اسی کے اندر سے کچھ باتیں لیں گے آیت نمبر 29 سے اعوذ باللہ من الشیطان الرجیم یا ایھا الذین آمنو اے لوگو جو ایمان لائے ہو پہلے تو آپ اس نسبت پہ اپنے آپ کو مبارک دیں کہ اللہ تعالیٰ نے آپ کو مجھے ایمان کی نسبت سے پکارا یہ اللہ کی دیوی عزت ہے جو ہم مسلمانوں کو حاصل ہے اللہ تعالیٰ ہمیں اس کو لینے والا بنائے اور صحابہ کرام کی طرح ہم اس پر اور زیادہ کان لگائیں کہ اللہ نے ہمیں پکارا ہے کیا کہا لا تاکلو نہ تم کھاؤ لا سے جو آیت شروع ہوتی ہے نا ڈونٹ دیکھیے دو چیزیں ہوتی ہیں ایک ہوتا ہے حکم اور ایک ہوتا ہے نہیں حکم کیا ہے کرو اور نہیں کیا نہ کرو آپ اپنے بچوں کو سارا دن ڈوز اینڈ ڈونٹس کہتے رہتے ہیں یہ کر لو یہ نہ کرو منہ دھو لو شور نہ کرو جو آپ کہتے ہیں نا شور نہ کرو تو یہ ڈونٹ ہے آپ ان کو منع کر رہے ہیں کسی چیز سے اب ہوتا کیا ہے کہ جب آپ کسی کے ساتھ ایسا معاملہ کرتے ہیں کہ جس میں آپ اس کو کچھ کرنے کا حکم دیں اتنا مائنڈ نہیں کرتا کوئی بچے سے کہتے ہیں نا ہوم ورک کر لو اچھا ٹھیک ہے سو جاؤ ٹھیک ہے پر سب سے زیادہ کسی انسان کو غصہ کب آتا ہے جب آپ اس کو کچھ کرنے سے روکتے ہیں بات سمجھ رہے جب کسی کو کسی اچھے کام کے کرنے وہ اپنے نظر میں اچھا کر رہا ہے آپ اس کو روکیں گے نا اس پہ لوگ غصہ کریں گے یا ایک چھوٹا سا اصول ابھی سے ہی لکھ لے کسی بھی سوسائٹی میں کسی معاشرے میں جب تک لوگوں کو اچھے اچھے کام کرو اچھے کرو نماز پڑھو روزہ رکھو حج کرو یعنی عبادات کہہ لیجئے جس کو اپنی زبان میں صدقہ دو اس کا حکم دینا لوگ مائنڈ نہیں کرتے خوش ہوتے ہیں بلکہ کہتے ہیں یہ کتنے اچھے دیندار ہیں یہ کتنے ہمارے مخلص ہیں ہمیں نماز روزے کا حکم دیتے ہیں بٹ سب سے زیادہ لوگ غصہ کب کرتے ہیں مائنڈ کب کرتے ہیں جب آپ ان کو کسی کام کے کرنے سے روکتے ہیں بات سمجھ گئے میں نے ایک جملہ پہلے بولا تھا آپ کے لیے آج یہاں بول دیتی ہوں 100 حکم ماننا آسان ہے کوئی آپ سے کہ نماز پڑھو یہ ایک حکم ہے دوسرا حکم ہے روزہ رکھو تیسرا حکم ہے 20 تراویاں پڑھو تیسرا حکم ہے 100 کرون صدقہ دے دو چوتھا اس طرح کے 100 حکم آپ لوگوں کو دیتے رہے نا وہ خوشی خوشی کریں گے اور اس میں سے ایک کہہ دیں گانے سننا چھوڑ دو تو وہ ایک بات جس سے ان کو رکنا ہے نا وہ ان کے لیے مشکل ہے میری بات سمجھے اس کا تعلق پچھلی آیت کے ساتھ ہے کوئی پچھلے سبق کے اندر اللہ نے کیا کہا تھا ہمیں کس دو باتوں کے کن دو ارادوں کی بات تھی اللہ کے ارادے کے مقابلے میں یتبعون الشہوات خواہشوں کی بات تھی لوگوں کو کسی بات سے روکیں تو وہ غصہ کیوں کرتے ہیں کیونکہ اس میں یتبعون الشہوات کا اپوزٹ ہے لوگ چاہتے ہیں نماز روزہ بھی کرتے رہیں اور ساتھ ہی ساتھ اپنی مرضیاں بھی پوری کرتے رہیں दुनिया में जैसे हम कहते हैं ना, कुछ इसको खुश कर लो, कुछ उसका कर लो, चलो ये भी कर लेते हैं, वो भी कर लेते हैं। अल्लाह के एक हराम को हलाल करना, ये इतना बड़ा फेल है कि जिसके लिए बड़ी जुरत चाहिए। तो जब भी कोई आयत, जैसे कि ये आयत है, लिखें ये आयत नहीं है। एक होता है नफी, नफी होता है उसने नहीं किया, आज बारिश नहीं हो रही, आज सर्दी नहीं है, ये नफी होती है। बट नहीं क्या, आज ये ना करो। तो ये क्या, जो ला की आयत है ना, ये नहीं है, डोंट्स। जिस तरह हम कहते हैं हमारे दीन में दो चीजें ना, अमर बिल मारूफ और नहीं अनिल मुनकर, तो लिख लीजिए इस आयत के साथ कि ये आयत नहीं अनिल मुनकर की दलील है। और हुक्म भी इतना बड़ा है कि जिसको हर एक बर्दाश्त नहीं कर सकता, लेकिन अल्लाह अल्लाह है, उसका हक बनता है कि वो बंदों को मना करे। क्या ना करे, ला ताकुलु, मत खाओ। जी,
सर, हम यहाँ कह सकते हैं, जैसे आप कहते हो कि 100 नेकियां करना आसान है मगर एक गुनाह
एक
छोड़ना
गुना
मुश्किल
छोड़ना
है।
मुश्किल, बिल्कुल भी बात है, 100% सही बात है। 100 नेकियां करना आसान है लेकिन एक गुना छोड़ना बहुत मुश्किल है। देखिए, आप खुद देख ले, अपने ऊपर लेके अपनी आदतों में देखिए ना। हमें ये कोई एक आदत अच्छी लगती है, मिसाल है आपको चाय की आदत है, आप इतना मोटा बड़ा कप लेकर दिन में 4 दफा पीती हैं, ठीक है। अब इसके मुकाबले में आप ऐसे समझ लीजिए कि कोई चीज नहीं खाती, कोई आपको जो चीज आप नहीं खाती कहे ना कि ये खा लो, तो ये आपको इतना मुश्किल नहीं लगेगा, पर आपको चाय का कप छोड़ना मुश्किल लगेगा। हम यूज्ड हो चुके होते हैं, हम अपनी आदतों के गुलाम होते हैं, हम अपने मुआशरे के गुलाम हैं, हम अपने फैमिली सेटअप के गुलाम होते हैं। तो नबी सल्लम के साथ जो लोग थे, उनका ये सबसे बड़ा जिहाद ही ये था कि उन्होंने यत तबेउन शहवात की बजाय यत तबेउनल अल्लाह व रसूल हुक्मुल्ला, अल्लाह और उसका रसूल, उसकी बात को माना। और ये जब भी होगी, ये चपलश होगी, ये इतनी बड़ी नहीं होती। डॉक्टर की चले मिसाल दे के आपको आयत के ऊपर ले जाती हूँ। देखिए, डॉक्टर के पास आप गए, अल्लाह ना करे किसी को शुगर हो गई, वो कहता है अच्छा ये गोली सुबह खाना, ये शाम को खाना, ये ड्रॉप्स पानी में पीना, खुशी खुशी पी लेंगे। साथ ही कहता है मिठाई नहीं खानी, जलेबियाँ नहीं खानी, लड्डू बिल्कुल नहीं खाने, आम तो देखने भी नहीं। मुझे बताए वो गोलियां टिक 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 खानी आसान लगेंगी या ये छोड़ना आसान लगेगा? बस ये सारी खेल ही है। अल्लाह के नबी ने कहा कि खुफ्फतिन नारु बिश्शहवात, जो लफ्ज़ पीछे गुजरा ये उसी के साथ जोड़ रही हूँ। जब जिब्राइल अलैहिस्सलाम जन्नत और जहन्नम के बनने के बाद देखने गए थे ना, तो उनकी राय क्या थी कि जन्नत में सारे चले जाएंगे और जहन्नम में एक भी नहीं जाएगा, क्योंकि वो इतनी बुरी और इतनी खूबसूरत है। तो जब अल्लाह सुब्हान तआला ने कहा कि उसके रास्ते देख के आओ, तो जब जन्नत का रास्ता देखा तो हुफ्फतिल जन्नत बिल मकारह, मकारह कहते मकरूह, नफ्स पे बहुत जल पड़ने वाली चीज का, जन्नत के बाहर तो बाढ़ इस चीज की लगी हुई है, वो करो जो नहीं दिल करता। तो ये नहीं होता लोगों से। हाँ, दूसरी तरफ हुफ्फतिन नारु बिश्शहवात, जहन्नम ख्वाहिशों से भरी पड़ी है। और आप देखिए, ख्वाहिश के पीछे तो दुनिया आज पागल हुई पड़ी है, उल्टा भी चलने को तैयार है, कोई उल्टे कपड़े भी पहन के निकल आए तो लोग उसके पीछे लगने को तैयार हैं, क्योंकि ख्वाहिशात बड़ी है। तो लिहाजा सहाबे कराम ने अपनी ख्वाहिशों को दबाया था, तो अल्लाह ने जन्नत की खुशखबरियां दुनिया में दे दी। आप देखेंगे एक जिंदगी का लाइफ स्टाइल होता है, चेंज होता है ना इंसान, तो बहुत उसमें फर्क आता है। कल मुझे एक वीडियो किसी ने भेजी, मैं आमतौर पे इस तरह की ज्यादा एंटरटेन नहीं करती, लेकिन उसमें एक नशीद था, तो मुझे अभी तक भी नहीं पता कि वो खुद जुनेद जमशेद हैं या कोई और है जो गा रहा है, लगता भी कभी वो लगते हैं कभी नहीं, लेकिन उनकी लाइफ पे किसी ने एक नशीद बनाया कि जिंदगी में चेंज कैसे आया। तो उसको मैंने इस नजर से 2-3 दफा सुना कि अल्लाह को कितना प्यार आता है उस बंदे पे जो एक क्लीन शेव और नाचते फुदकते सरगम के पीछे भागता हुआ शख्स हाथ में कुरान पकड़ लेता है। और उसके बीच में मरहले बहुत आते होंगे, तो वो कोई इस तरह का बड़ा नया सा नशीद है, मुझे लगता है अभी किसी ने उनकी जिंदगी पे बनाया है। कहने का मतलब समझे कि तनकीद बुरी लगती है, तारीफ अच्छी लगती है, मुवाफकत अच्छी लगती है, मुखालफत बुरी लगती है। लेकिन अल्लाह ने कुरान दिया किस लिए आपको मुझे? लोग डॉक्टर पे क्यों जाते हैं? इसलिए जाते हैं ना कि भाई डॉक्टर साहब बीमार हो गए, ठीक कर दें। अब साथ कहते हैं गोली नहीं खाऊंगी, इंजेक्शन नहीं लगवाऊंगी और परहेज नहीं करूंगी, वैसे डॉक्टर साहब मुझे ठीक कर दें, तो आप उस डॉक्टर को पसंद करेंगे जिसके पास जाएं फर्क कोई ना पड़े आप में, लेकिन पैसे देते रहे आप उसको? आप किस डॉक्टर को कहते हैं गए बीमार थे सेहतमंद हो गए? कुरान पढ़ते हुए, कुरान की तरफ आते हुए लोग हमें सेहतमंद होता नहीं देखना चाहते। आप में से कई लोग इन कहानियों को जानते हैं। मेरी एक बड़ी प्यारी साथी हैं, कहीं भी दुनिया में रहती हैं, तो उनका एक एक्सपीरियंस मैं आपसे शेयर करूंगी कि लोगों और डॉक्टर्स के ख्याल में वो बीमार थी, जहनी बीमार, जिस्मानी, जो भी कह ले, जिनको रिलैक्सेशन चाहिए, जिसको आज की जबान में अब क्या कहते हैं, डिप्रेशन के बच्चे, एंग्जाइटी कह ले। तो डॉक्टर्स कहते हैं जी इनको इधर कर दो, उधर रख लो, उधर कर दो, ये बड़ी मुतमईन हो जाएंगी, खुश हो जाएंगी, बस इनको सुकून चाहिए, इनको तन्हाई चाहिए। रिहेबिटेशन सेंटर्स होते हैं, इधर भी होते होंगे, हर जगह होते हैं, वहाँ उनको भेज दो। 3-4 दिन में वापस आ गई कि वहाँ वक्ती सुकून मिलता है, पर घर आके या बाद में जो इधर उधर की चीज़ों को देखना है उसमें और जान जानी है। उन्होंने मेरे से बात की, मैंने कहा देखिए मैं आपकी दोस्त हूँ, मैं आपकी मुखलिस हूँ, आप मुझे उस्ताद कहें, साथी कहें, आपने जो वर्क, मेहनत, एफर्ट उधर करनी है ना, आप अपने ऊपर करें, आप पहले खुद को समझाएं। उन्होंने बेचारों ने क्या करना है, वो तो आपके दिल की बातें सुनते हैं, फिर जो तसलियां देते हैं, तो उससे प्यारी तसलियां तो आपका कुरान आपको देता है। सिर्फ 3-4 दिन में वापस आ गई। मैंने कहा आप जो वक्त उधर देती थी ना, आप जिस तरह से भी बैठ के सुने, आप किसी क्लास को ज्वाइन कर लें। लोग हमें वक्ती तौर पर सुलाना चाहते हैं, ये तो कोई इलाज नहीं, कबूतर को देके बिल्ली आंखें बंद कर ले तो बच जाएगी। तो कुरान का मिजाज क्या है कि बस ये आहिस्ता आहिस्ता हमारे अंदर सुकून लाता है। मैंने उन्हें पूछा ये आपको सुकून मिलता है वहां, कहती बस ये अच्छा लग रहा होता है कि मैं अकेली हूं, अपनी मर्जी से करूं, काम नहीं करना पड़ता, इधर उधर काम बहुत करने पड़ते हैं, घरों में होता है काम सबको, तो वहां एक जिस्मानी सुकून मिलता है। तो मैंने कहा फिर वहां से आके क्या होता है, कहती उससे ज्यादा दौड़ लगती है। ऐसे ही है ना, घर वालों की भी एक हद होती है ना, औरत औरत है, मर्द मर्द है। आज के सबक में हम पढ़ेंगे तो एक बात करके चलते हैं आगे। याद रखिए, जिसको दुनिया में कुरान की दौलत मिल गई, उससे प्यारा डॉक्टर, साइकाट्रिस्ट, फिजियोथेरेपिस्ट, सुकून देने वाला मेरे पास तो कोई नहीं है। मेरे अपने लिए तो यही इलाज है, और अल्लाह ताला सब के लिए इसको आसान करे। तो अल्लाह ताला हुक्म देते हैं कि ला ताकुल अमवालकुम बैनकुम बिलबातिल, अहले ईमान अपने माल आपस में बातिल तरीके से हड़प ना किया करो। कितना खूबसूरत हुक्म दिया अल्लाह ने कि लोगो दूसरों के माल को तुम गलत तरीकों से ना खाओ। अच्छा हुक्म है कि बुरा? माँ नहीं कहती अपने बच्चे को बेटा ये खाना है ये खाओ, लेकिन देखो बहन भाइयों का नहीं खाना, अपने हिस्से से खाओ, आगे से खाओ। भाई पकड़ के बहन का भी बर्गर खा जाए तो माँ को गुस्सा आएगा कि अच्छा लगेगा? हालांकि माएँ खुद कहती रहती हैं बच्चे खाते कुछ नहीं खाएं, पर बच्चा बदतमीजी करेगा, गलत तरीके से करेगा, तो माँ उसको भी डांटेगी। बस 70 माओं से ज्यादा प्यार करने वाली जात हमें आपको यही कह रही है, ला ताकुलु अमवालकुम बैनकुम बिलबातिल, दूसरों के माल बुरे तरीकों से ना खाया करो। अब यहाँ बातिल तरीके का लफ्ज आ गया, इसमें क्या क्या आएगा? बातिल लफ्ज को देखिए तो आपको खुद ही इसकी डिस्क्रिप्शन समझ आएगी। उर्दू में भी हम बोलते हैं ना, हक के मुकाबले में बातिल का लफ्ज आता है, ठीक है? अब अगर आपने बातिल को समझना है ना, तो पहले हक को समझे। ये भी एक बड़ी खूबसूरत जंग है। हक क्या होता है? हर वो चीज जो अपनी जगह पे जैसी जहां होनी चाहिए वैसे हो। मतलब इस कमरे का हक क्या है? कि कुर्सियां सारी बिल्कुल स्ट्रेट हो, टेबल बहुत क्लीन हो, इस कमरे का टेम्परेचर बहुत नॉर्मल हो, ना गर्मी लगे ना सर्दी लगे, ऐसी है ना हक। इन सब का ऑपोजिट जो है ना वो बातिल है। आप आए तो कुर्सियां बिखरी हो, कचरा पड़ा हो, रूम यख ठंडा हो, तो ये बातिल है। तो हक क्या है? हर वो चीज हर तरह से जो ठीक हो। एक जुमला लिखिएगा, शायद आपको फायदा होगा। यहां लफ्ज हक नहीं है लेकिन उसका ऑपोजिट है, लेकिन आप फायदा लेंगे। अल्लाह ताला का नाम है अल हक, और अल हक का हक है कि उसके हर हुक्म पे कान रखे जाएं। दुनिया में अल्लाह की जात और अल्लाह का फरमान हक है, और उसके मुकाबले की हर चीज बातिल है। नबी सल्लम की एक बड़ी प्यारी दुआ है जिसने मुझे बड़ा फायदा दिया, अल्लाहुमारिनल हक हक्कन वरज़ुक्ना इज्तनाबहु, वारिनल बातिला बातिलन वरज़ुक्ना इज्तनाबहु। ए अल्लाह हक को हक करके दिखा, यानी चीज सही है ना तो मुझे भी ठीक ही दिखे। बाज लोगों की नजर कमजोर होती है, उनको दिखता नहीं ठीक। अब वो बेचारों की आईसाइट वीक है ना, तो उनको वो हक नहीं दिख रहा होता। हम सब कहेंगे नहीं ये नीला है, वो कहते हैं नहीं ये सब्ज है, क्योंकि उसने सब्ज रंग का आईना लगाया हुआ। एक जुमला लिख ले, बस अभी आप देखें कि मुझे सबको ये नॉर्मल टेम्परेचर दिख रहा है ना, और अगर बिल फर्ज मैं अपनी आंखों पर ये ग्रीन कलर के ग्लासेस लगा लूं, आप सबके चेहरे मुझे सब्ज दिखेंगे। ब्राउन लगा लूंगी तो पीले दिखेंगे। अब मैं शोर मचा रही हूं, आपका रंग पीला है, आपका रंग भूरा हो रहा है, वो कहेंगे नहीं, मैं कहूंगी अल्लाह की कसम पीला हो रहा है। करना क्या आपने, सिर्फ मेरी आंखों से ये ग्लासेस उतार के छोड़ दे। आज दुनिया में हक और बातिल ही की असल जंग है। नबी सल्लल्लाहु अलैहि वसल्लम जिस मुआशरे में भेजे गए थे ना, वहां भी हक और बातिल ही की जंग थी। 13 साल मक्का में जो मारें खाई गई वो हक ही के मुकाबले पे थी। बिगड़े हुए मुसलमान थे, बाप दादा का नाम ले ले के गंदे गंदे रस्मों रिवाज इख्तियार किए हुए थे, बरहना होके नमाजें पढ़ते थे, नमाज की जगह तालियां बजाते थे। हक को उन्होंने बातिल कर लिया हुआ था। अल्लाह के नबी ने आके बस उनकी आंखों पे उतरा हुआ वो बाप दादा की अंधी तकलीद का पर्दा उतारा, जिस पे दुश्मनियां हो गई। तो लिहाजा यहां बातिल तरीका क्या है, अब इस बातिल एक लफ्ज को देखिए ना, अगर आप जहन में लाएं तो आप इसमें एक जुमले में लिख सकते हैं हर वो चीज बातिल है, माल के मामलों में, यानी कारोबार की चूके बात हो रही है ना, जिसको अल्लाह ने करने का हुक्म नहीं दिया या जिससे मना किया। जितना जहां जिस चीज को होना चाहिए वैसे ही है। मसलन क्या क्या चीजें बातिल हो सकती हैं, चोरी बातिल है, चोरी का माल, डकैती बातिल है, रिश्वत बातिल है। तो लिखिए जरा फिर बातिल के तरीके कौन कौन से। तमाम नाजायज तरीके माल के एक से दूसरे में जाने के, दूसरा पॉइंट लिखिए, वो माल जिनको इस्तेमाल करने की इजाजत अल्लाह ने नहीं दी। तीसरा, वो माल जिसको अल्लाह ने हुक्मन रोक दिया। फिर इसी तरह से बातिल तरीकों में दूसरे का माल दबाना, प्रेशर ग्रुप कायम करना और दूसरों का जबरदस्ती माल लेना, रिश्वत, सूद, जुआ, गैम्बलिंग। पाकिस्तान में होंगे तो कहेंगे जुए का अड्डा, कितना बुरा लगेगा, फला जुए के अड्डे पे पकड़ा गया। वेस्ट में चले जाएं, गैम्बलिंग, कितना रोमांटिक सा नाम है, गैम्बलिंग बुरा नहीं लगता, जुए का अड्डा बड़ा बुरा लगता, क्लब नहीं बुरा लगता। उधर कहते हैं फलां शराब की भट्टी से पकड़े गए, यहां कहते हैं नाइट क्लब में गए, नाम बदल लिए ना। फिर इसी तरह चोरी, डाका, जखीरा अंदोजी, यतीमों का माल गसब करना, चीजों में मिलावट करना वगैरह। हजरत इब्ने अब्बास से सवाल होता है कि एक शख्स कपड़ा खरीदता है और कहता है कि अगर मुझे पसंद आया तो रख लूंगा, वरना कपड़ा और एक दिरहम वापस कर दूंगा। बात समझे, आप चीज एक ले जाए, कहते मैं ले रहा हूं, ना पसंद आई ना तो साथ कुछ पैसे देके वापस कर जाऊंगा। आपने इस आयत की तिलावत कर दी, यानी इसे बातिल माल में शामिल किया कि ये जायज नहीं, क्योंकि वो वापस करके जो एक दिरहम दिया वो एक्स्ट्रा दे दिया, नहीं देना था या इस तरह करना जायज नहीं था। हजरत अब्दुल्ला फरमाते हैं ये आयत मुहकम है, यानी मनसूख नहीं है, यानी क्यामत तक के लिए है। तो क्या पता चला कि बातिल तरीकों में सरे फहरिस्त तरीका तो सूद का है, लेकिन बाकी हर तरह से है। चलिए आगे चलते हैं। इल्ला, मगर, अब एक्सेप्शन आ रही है, क्या फिर जायज है? जैसे आप कहते हैं ये नहीं खा सकते मगर वो खा सकते हैं, क्या जायज है? इल्लान तकूना तिजारत अनंतरादिम मिनकुम, सिवाय इसके कि तिजारत हो तुम्हारी बाहमी रजामंदी से। ये जो लफ्ज है ना तकूना तिजारतन, लफ्ज तिजारत पीछे हमने देखा था ना, तजरा से तिजारत, ताजिर, ये सब कुछ उर्दू में भी हम बोलते हैं। अंतरौद मिनकुम, बाहमी रजामंदी, म्यूचुअल अंडरस्टैंडिंग के साथ, यानी तिजारत और लेन देन की बुनियाद जब हकीकी तौर पे दोनों की रजामंदी, लेने वाला और देने वाला, तो इससे हासिल होने वाला माल जायज भी है और हलाल भी है। मिसाल लीजिए, आपकी जूतों की दुकान है, आपने ग्राहक को एक जूता दिखाया, उसकी कीमत बता दी ये 200 रुपए का है, उसने जूता पसंद किया और 200 रुपए में खरीद लिया, बात खत्म। सारा दिन ये कुछ तो करते हैं हम लोग, ये बाहमी रजामंदी से सौदा हो गया, सीधा साधा तय हो गया, उसने पैसे दिए, आपने चीज पकड़ा दी, ये तो कोई हर्ज की बात नहीं है, ठीक है। इसमें से जाहिर है कि कुछ नफा आपने कमाया, उसको भी पता आपने कमाया, जो ले रहा है वो भी खुश है, आपने भी खुश किया, आपने मेहनत की, खरीद कर लाए, स्टोर में रखा, दुकान का किराया दिया, तो ये नफा आपका हक है और ग्राहक को इसमें कोई इतराज भी नहीं है कि आपने से किया। लेकिन अगर आप यही जूता झूठ बोलकर یا جھوٹی قسم کھا کر فروخت کریں، اللہ کی قسم میں نے تو اتنے کا لیا ہے اور مجھے تو اتنے کا پڑتا بھی نہیں، میں تو نقصان پہ بیچ رہا ہوں، تو آپ نے اپنی محنت ضائع کر دی، حرام کر دیا۔ آج ہمارے ملکوں میں کتنا عام ہے جھوٹ بول بول کے، تو اتنے کا بک رہا ہے، باجیاں بھی کہتی ہیں پیچھے اتنے کا بک رہا تھا۔ یہ تو شاپنگ کا بھی ایشو ہے نا۔ ابھی میں نے ایک فرانس کے ٹرپ میں ایک لیکچر دیا، آپ میں سے کسی کو اتفاق ہوئے خواتین اور شاپنگ؟ سنا آپ نے؟ یقین کریں اس لیکچر سے مجھے تو فائدہ جو ہونا تھا ہمیشہ ہی سب سے زیادہ خود کو ہی ہوتا ہے، دوسروں کو بڑا فائدہ ہوا ہے۔ آپ اس کی سیریز 10,000 بنا کے ساری دنیا میں بانٹ رہے ہیں کہ بازاروں میں جا کے بانٹو۔ میں حیران ہوتی ہوں کہ آج خواتین کا سب سے پسندیدہ شغل شاپنگ ہو گیا ہوا ہے، اور جا کے بے پردگی بھی، بحث مباحثہ، اور ایک ہی چیز 10 کی بازار سے لے آئیں گے، اور کہیں گھر آتی چیز ملے گی، یا کہیں مثال ہے کہ آپ کو کسی جیسے اسکول میں کوئی چیز مل جائے تو کہیں گے یہ تو پتہ نہیں ایسے ہی ہوگی، ہے نا فرق؟ کیونکہ وہ سجے ہوئے شوکیس اور ان سٹیجوں سے لے کے آنا وہ تو کوئی اور بات ہے، اور اس میں اور کتنا وقت اور ضیاع کرتے ہیں۔ تو یاد رکھیے کہ ایک ہی چیز جائز بھی ہوتی ہے وہ ناجائز ہو سکتی ہے غلط طریقہ اختیار کرنے سے۔ اب یہاں بات ختم ہو گئی ہے، ایک حکم ہم نے آیت کا سمجھ لیا ہے، اگلا حصہ خودکشی کے بارے میں، لیکن تھوڑا سا تجارت کے بارے میں بات کرتے ہیں کہ یہ باہمی رضامندی سے کیا مراد ہے۔ اور باہمی رضامندی سے یہ مراد ہے کہ کوئی کسی کو مجبور نہ کرے۔ مثلا جیسے ایک سسٹر ہماری اپنی بہت اچھی ساتھی تھی کلاس کی، تو وہ جب قرآن پڑھنے آئیں، اب دیکھیے مسئلہ میں آپ کو ایک سمپل سا سمجھاؤں، قرآن جب آپ پڑھنے آتے ہیں نا تو دو قسم کے حالات میں سے آتے ہیں، ایک تو وہ ہوتے ہیں جن کے گھر والے ان کو بھیجتے ہیں جاؤ پڑھو، کیونکہ وہ خود دین کو سمجھ رہے ہوتے ہیں۔ وہ سسٹر جب قرآن پڑھتی ہے نا تو دن بدن ان کے گھروں کی فضا خوشگوار ہونے لگتی ہے، کیونکہ گھر والے چاہتے تھے، بیویاں بگڑی ہوئی تھیں، اور ایسے بہت سارے برادرز ہیں ماشاء اللہ، کوئی تبلیغی جماعت سے تعلق رکھتا ہے، کوئی کسی سے رکھتا ہے، کوئی کچھ کرتا ہے، اب بیویاں نہیں تھیں اس دین پہ، کوئی پردہ نہیں کرتی تھی، کوئی نقاب نہیں کرتی تھی، وہ کہتے ہیں جو، اور ایسی ہمیں بہت ساری ای میلیں میسیجز آتے ہیں ماشاء اللہ کہ برادرز شکریہ ادا کرتے ہیں کہ آپ کی کلاسوں کو پڑھ سن کر ہماری بیویوں میں چینج آیا، لیکن یہ حالات کم ہوتے ہیں۔ دوسرے حالات جو موسٹلی دیکھے گئے ہیں وہ کیا ہوتے ہیں کہ سسٹرز موسٹلی ان فیملیز میں سوٹ کر آتی ہیں کہ جہاں گھر والوں کو بھی اتنی سمجھ نہیں ہوتی، اب جب وہ دین سیکھیں گے نا تو گھروں میں جھگڑے ہوتے ہیں۔ یا اس کو اپوزٹ کر لے، کسی کا شوہر چلا گیا کسی مسجد میں اور اللہ کے حکم سے وہ کسی تبلیغی جماعت والوں سے مل گیا، پھر دیکھے پوری جماعت کو جو بدنام کریں گے لوگ، کوئی مولوی لگ گیا تھا ہاتھ، یہ آپ کو چلوں پہ لے جاتے ہیں، یہ ان کو عورتوں کے کوئی حقوق نہیں پتا، سمجھ گئے؟ دونوں کا ایک ساتھ رہنا یہ ہے حل۔ یا تو دونوں باطل میں تو خوش رہیں گے، تو یا دونوں حق پہ آئیں گے تو خوش ہوں گے۔ اللہ سبحانہ تعالیٰ نے یہ جو بات کی نا، تراد منکم، یہ زندگی کی خوشی کا راز ہے۔ ہر معاملے میں باہمی رضامندی، شادی ہوئی دونوں گھرانے خوش ہیں، رشتہ بڑا اچھا نبھے گا۔ ایک گھر والوں کو ڈنڈے کے زور پہ ہاں کروا لی، خوشی نہیں ملے گی۔ ماں چھوٹے سے بچے کو دودھ پلا رہی ہے، اس کو کھانا پانی دیتی ہے نا، بچہ بھی خوشی خوشی کھا رہا ہے، ماں کھلا رہی ہے، بہت اچھا۔ اور ذرا بتائیے، بچہ کھانا نہیں چاہتا، ماں کھلائے، تھوڑی دیر میں کیا ہوگا؟ وہ ماں کو کپڑے صاف کرنے پڑیں گے، اس کے وومٹ والے۔ انترادم منکم، یہ زندگی کی خوشی کا راز ہے۔ ہمیشہ یاد رکھے، آپ کی میری زندگی میں سوچ یہ ہونی چاہیے کہ آپس میں رضامندیوں سے رہیں، بچوں کے ساتھ کبھی چپلش نہ رکھیں، شوہروں کے ساتھ کبھی بحث مباحثے نہ کریں، اپنے کولیگز کے ساتھ کام کرتے ہیں نا، کہیں بھی آپ جاب کر سکتے ہیں، کہیں بھی، ہمیشہ اس اصول کو رکھیں کہ میں نے موافقت کی کوشش کرنی ہے جہاں تک میں کر سکوں، ٹھیک ہے؟ اب اس کے بعد ایک آدھ روایت سن لیجئے۔ حضرت ابو سعید خدری سے روایت ہے، رسول اللہ نے فرمایا، سچا تاجر جو امانت دار ہو وہ انبیاء اور صدیقین اور شہداء کے ساتھ ہوگا۔ یہ ترمذی کی روایت ہے، خوبصورت روایت ہے۔ آپ میں سے کن کے ہسبینڈ بزنس کرتے ہیں؟ یہاں تو کم ہوں گے، آپ کے تو ان کو سنا دیں، لیکن لفظ سچا تاجر ہے، کتنی بڑی بات ہے نا کہ نبیوں کے ساتھ ہوں گے۔ دیکھیے اچھی اچھی باتیں یہاں سے سن کے گھر سنایا کریں، آپ نے جا کے سنانی ہے، سگریٹ نہ پیئیں اور نمازیں پڑھا کریں اور یہ کریں، بھئی آپ استاد نہ بنے، ان کی بیوی بنے، آپ کو جو بات اچھی دکھتی ہے نا آپ ضرور سنایا کریں۔ اب یہ کتنی پیاری بات ہے، یعنی میرے خاندان میں اگر کوئی تاجر ہو یا میرے ہسبینڈ کام کر رہے ہوں تجارت کا، تو میں تو فوراً یہ حدیث ان کو سناؤں گی، دیکھیں دیکھیں آپ کا ذکر آج ہوا تھا، اتنے سے کوئی خوش ہو جاتا ہے؟ تو حکمت مانگے اللہ تعالیٰ سے، پھر انشاءاللہ سارے معاملے سیدھے ہوتے ہیں۔ ایک اور روایت ہے حضرت انس سے، رسول اللہ نے فرمایا کہ سچا تاجر قیامت کے روز عرش کے سائے میں ہوگا۔ اور آپ کو پتا ہے کہ سب سے پاکیزہ رزق جو پسند کیا گیا نا اسلام میں وہ تجارت ہے، جاب نہیں ہے. جاب میں بندہ بہت کمپرومائزنگ ہو جاتا ہے، نمازوں کے وقت چھوڑنے اور کیا کچھ کمزوریاں ہیں. اور رزق کا معاملہ ایسا ہے جس پہ تنقید کریں گے تو سب سے زیادہ لوگ پریشان ہوں گے. آج پوری دنیا میں تجارت ہے، لیکن اس کے ساتھ ایک چیز لگا دی گئی ہے، وہ کیا ہے؟ سود. تجارت کرتے ہیں تو اس میں سود ہے، بزنس، فیکٹریاں، بڑے بڑے کام ہیں. لوگ کہتے ہیں کر کے دکھائیں، بینکوں کے پاس یہ نہیں ہوتا، وہ نہیں ہوتا. تو یاد رکھیے، اللہ نے جب کہہ دیا تو وہ ہوگا تو وہ ہوگا. اور آپ اگر وہ آیتیں یاد کر لیں، سورہ بقرہ کے جنڈ میں ہم نے پڑھی تھی، آگے بھی آئیں گی انشاءاللہ، احل اللہ البیع وحرم الربا. تو تاجر جو ہوتا ہے نا، یہ اگر اللہ سے ڈرنے والا ہوگا، اللہ تعالیٰ ضرور اس کے لیے راستے کھولے گا. پھر آپ دیکھیے کہ آپس کی رضامندی میں چند چیزیں آتی ہیں، لکھ لیں جلدی سے. نمبر ایک، خریدنے اور بیچنے والے کی مرضی شامل ہو. نمبر دو، فریب اور دغا نہ ہو. نمبر تین، رشوت نہ ہو اس میں، دباؤ اور مجبوری نہ ہو. جوا کیوں حرام ہے آپ کو پتا؟ کہ جیتنے والا خوشی سے جیت رہا ہے، ہارنے والا ناراض ہے. وہ چاہتا کوئی کہ حرام، وہ تو سٹے بازی ہے. تو بہرحال اللہ تعالیٰ آج کے تاجروں کو اور آج کے کام کرنے والوں کو رزق حلال دے. یاد رکھیے، پیٹ میں حلال رزق جائے گا نا تو اس کی تاثیر بہت دور تک جائے گی، نسلیں سنور جاتی ہیں حلال رزق سے. اور کسی بندے کے اندر آپ مسلسل دین کے بارے میں غصہ دیکھے نا تو سورس آف انکم چیک کریں. یہ حرام کا رزق ہوتا نا، یہ آنے نہیں دیتا نمازوں کی طرف، یہ روزوں کی طرف آنے نہیں دیتا، یہ اعلی اخلاق کروانے نہیں دیتا. اس لیے ضروری ہے. اور آپس کی رضامندی سے کیا حرام کام کیا جا سکتا ہے؟ یہ سوال لکھئے. نہیں، آپس کی رضامندی سے جو بھی کام کریں وہ حلال ہی ہو. میں سنانے لگی تھی آپ کو، پہلے بات بھول گئی تھی، کہ ہماری ایک ساتھی تھی تو ان کے ہسبینڈ لٹرلی سمجھتے ہیں، ایک تو ہوتا ہے نا انڈائریکٹلی انٹرسٹ اور سود بزنس میں جو لگتا ہے، وہ لٹرلی جیسے ہندوؤں کے وہ جو کیا بولتے ہیں اس کے مہاجنز ہوتے ہیں نا، کہ میں سے ان کے پاس 10,000 کرون پڑا ہوا ہے، تو وہ لوگوں کو قرض پہ دیتے تھے کہ 10,000 آپ کو دے رہا ہوں، آپ بتائیں مجھے آپ ہر مہینے کیا دیں گے، پیسے یعنی سود پہ پیسے دینا. انہوں نے جب کلاسز لی، سنا پڑا، تو وہ پوچھتی، یہاں کی بات نہیں، بہت پرانی بات ہے، تو انہوں نے کہا کہ اپنے ہسبینڈ سے جا کے کہا کہ دیکھیں یہ تو حرام ہے، یہ تو غلط چیز ہے، یہ وہ. تو کہنے لگے میں کوئی چوری کر کے آتا ہوں، میں کوئی ڈاکہ ڈالتا ہوں، میں تو ان کی مرضی سے یہ کرتا ہوں، یعنی لوگ مجھے اپنی خوشی سے یہ دیتے ہیں، تو تم رکھو اپنا دین اپنے پاس. سمجھ آئیے میری بات آپ کو؟ غلط کام کو رضامندی سے نہیں کرنا. اس کا جواب کیا ہے پھر؟ زنا کرنے اور کرانے والا خوشی سے کر لے تو جائز ہو جائے گا زنا؟ نہیں ہوگا نا. حرام کبھی بھی باہمی رضامندی سے بھی حلال نہیں ہوگا، یہ لکھ لے. پھر اسی طرح سے ایک اور چیز نوٹ کریں، اور وہ کیا ہے کہ جب تجارت ہو رہی ہے نا، دونوں لوگ موجود ہیں، آپ ایک چیز لے رہے ہیں اور یہ نسرین آپ کو وہ چیز دے رہی ہیں، آپ لے رہے ہیں، دے رہے ہیں، پسند کر رہے ہیں، قیمت ہو گئی، بہت ہو گئی، آپ کو اس وقت اسی جگہ کھڑے کھڑے اپنی سودے کو منسوخ کرنے کا اختیار موجود ہے. یہ ایک دم مائنڈ چینج کر لیتی، کہتی نہیں میرا خیال ہے، میں آپ کو نہیں دیتی، میں خود ہی رکھ لیتی ہوں، ان کو حق ہے. آپ نے لے لیا، پیسے دینے لگے، پیسے بھی دے دیے، ابھی کھڑی ہیں، بعد میں ایک دم سوچتی ارے میرے پاس تو یہ چیز ہے، وہیں کھڑے کھڑے آپ کہہ دیں کہ نسرین میرے پیسے واپس کر دے تو میں نہیں لینا چاہتی، تو نسرین کو آپ کو پیسے دے دینے چاہیے. لیکن نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جب دونوں جدا ہو جائیں آپ سودے کو منسوخ نہیں کر سکتے. بات سمجھ گئے؟ یہ بھی ایک قسم کی باہمی رضامندی کی مثال، اور حدیث موجود ہے اس کے اوپر کہ دونوں موجود ہیں، نہ کر دو، ہاں کر دو، اٹس فائن، لیکن بعد میں دوبارہ دوسروں کا جو وہ نہیں ہے. بہرحال اتنا ہی کافی ہے. اب سیکنڈ حکم اسی آیت کا اور آج کے سبق کا، ولا تقتلوا انفسکم، اور اپنے آپ کو قتل نہ کرو. اس کو کیا کہتے ہیں ہماری زبان میں؟ سب بولیں، خودکشی. اور اس کو آج ورلڈ وائڈ انگلش میں کیا کہتے ہیں؟ سوسائڈ، خود کو خودکش کرنا. میں کہتی ہوں صرف یہ تین لفظ، وا لا تقتلوا انفسکم، ہم مسلمانوں کو اگر زبانی یاد ہو نا، تو جو آج اسلام کے اوپر ایک لفظ لگا ہوا نا، ٹیررزم اور سوسائڈ اور یہ تو دوسروں کو مارتے ہیں، خود مرتے ہیں، کہتے ہیں نا لوگ، یہ آیت اس کی دلیل ہے کہ اسلام تو کہہ رہا ہے خودکشی نہیں کر سکتے، دوسرے کو مارنا کہاں کی اجازت ہے. یعنی آج ہم مسلمانوں نے اس قرآن کو نہ پڑھ کے دوسروں کو بھی اسلام سے دور کر دیا، یہ ہمارا المیہ ہے. ایک ہی حل ہے، یقین کریں آج کے اس دور کی جہالت کو دور کرنے کا، کہ اس قرآن کو عام کر دیں. تو اس میں خود کو قتل نہ کرو. آپ کو یاد ہے 2 دن پہلے آپ کو سنایا تھا کہ مقاصد شریعہ 5 ہے، اس میں ایک کیا ہے؟ تحفظ جان. جان لینے کا حق کسی کو نہیں ہے، کیونکہ جان دی اللہ نے. اسی لیے ابارشن حرام ہے. لکھیں آپ اس کی اپلیکیشنز. لا تقتلوا انفسکم کے انڈر کیا کیا آئے گا؟ نمبر ایک، پیٹ کے بچے کو ابارٹ نہیں کرا سکتے آپ، کیونکہ اللہ کا حق ہے، اللہ نے دیا وہ بچہ آپ کو. دوسری بات ہے، خود کو نہیں مار سکتے آپ. ابارشن حرام ہے، اپنا قتل حرام ہے، کسی کا قتل حرام ہے. یاد رکھیے گا، کسی معاشرے میں امن چین کی بنیاد 2 چیزوں پہ ہے، جان کا احترام اور مال کا احترام. اللہ کے نبی نے آخری خطبے میں کیا کہا تھا کہ ایک دوسرے کی جانیں اور خون تم پر حرام ہے اور عزت بھی. میرے لیے آپ کا مال اور آپ کی جان محترم ہے کہ میں آپ کے مال کو نہ ضائع کروں. آپ کو میرے سے تسلی ہونی چاہیے کہ میں آپ کا مال لے نہیں لوں گی کسی بھی طرح سے، اور آپ میرے پاس بیٹھے آئیں، بیٹھتے ہیں، باتیں کریں، آپ کو یقین ہونا چاہیے کہ میں آپ کا گلا نہیں دبا دوں گی. اسی بنیاد پہ گھر چل رہے ہیں نا. میں اکثر سوچتی ہوں کہ اگر یہ احترام جان نہ ہو تو یہ شوہر بیوی گھر میں رہ سکتے ہیں؟ سوتا بندہ تو مرے کے برابر ہے. خوف پڑ جائے کہ میں سو گئی تو میرے شوہر نے میرا گلا دبا دینا. سوچے ذرا آپ کیا بنے. اور ایسے لوگ آزمائے جاتے ہیں، آپ کو پتہ، اللہ نہ کسی برے کے واسطے میں ڈالے. شوہر کو خطرہ ہو گیا میں تھکا ہارا آیا ہوں، میں تو سو گیا، اور بیوی نے میرا گلا کاٹ دینا. اس بنیاد پہ دنیا چل رہی ہے. جان کا احترام. میرا مال پڑا ہوا ہے جدھر بھی پڑا، گھر میں شوہر کے پیسے پڑے ہیں، بیوی کے پڑے ہیں، بچوں، کوئی نہیں لے رہا. اس پہ سکون ہے. اگر یہ آپس میں ایک اچھے سے ایگریمنٹ کے ساتھ رہے تو معاشرے میں بہت سکون ہوتا ہے. جو سکون ہم گھر میں جاتے ہیں نا، جیسے میں نے یہ بات کہی ہے تو آپ کے چہروں سے بھی لگ رہا ہے کہ یہ بڑی آکورڈ بات ہے کہ ایسا کیسے ہو سکتا ہے. الحمدللہ اللہ کبھی نہ آزمائے، ہم سب اپنے گھروں میں اتنے ہی مطمئن ہیں نا. اس اطمینان کو گھر سے نکال کر اس شہر میں لے آئے، یہ اسلام چاہتا ہے. کسی کے پیسے نیچے گرے ہیں، اتنا سکون ہے کوئی نہیں اٹھائے گا. کوئی قتل نہ کرے کوئی کسی کو، تمہارے آپ سوچیے دنیا جنت بنے گی نا. اور جہاں لوگ مائیں بچوں کو فجر پہ جانے سے ہی روک لیں کہ پتہ نہیں وہاں قتل ہی نہ ہو جائے، اور جہاں لوگ اپنا مال لیتے ہوئے اپنی جان پہ روک سمجھے کہ مال ہے تو جان ہی نہ کوئی لے لے. ٹھیک ہے، بات سمجھ آ گئی اس موضوع کی اہمیت. پیچھے مال کی بات آئی، لا تاکل اموالکم بینکم بالباطل، وہ کیا تھا؟ احترام مال. یہاں کیا ہے؟ احترام جان. پیچھے کیا تھا؟ کہ دوسروں کا مال محفوظ رہے. اسی آیت کے دوسرے حصے میں آگے جان محفوظ رہے. جس سوسائٹی میں مال اور جان کا احترام ختم ہو جائے گا، وہاں بے چینی ہوگی، کرپشن ہوگی، یہ سب کچھ ہوگا. اور یہ حکم دیے کیوں ہیں؟ کیونکہ ان اللہ کان بکم رحیما، اللہ تعالیٰ تم پر بہت ہی مہربان ہے. آپ کو حیرت نہیں ہوئی کہ پیچھے عورتوں کے مسئلے، کل سارا ہم نے نکاح کا طریقہ پڑھا، محرمات اور باقی چیزوں کو پڑھا، آخر میں خواہشوں کی بات ہوئی، اب یہ یہاں ایک دم جو ہے یہ جان اور مال کی باتیں ہوں گی، اور اگلے ہی حصے میں پھر عورتوں کے مسائل شروع ہو رہے ہیں. عورتوں سے مراد یہ کہ معاشرتی مسائل ہیں. وجہ، یہ 2 بنیادی وجہیں بنتی ہیں معاشروں میں بے سکونی اور پریشانی کے. جھگڑے بھی گھر میں یا تو مال سے ہوتے ہیں، یاد رکھیے. میاں بیوی میں سب سے زیادہ لڑائیاں جو میری آبزرویشن میں ہیں وہ مال کی وجہ سے ہوتی ہیں. اکثر لوگ کہتے ہیں مال کا بیچ میں جھگڑا نہ ہونا تو شوہر بیوی کی لڑائی کم ہو. اب دیکھیے، جن ملکوں میں لوگ سکون سے رہنا چاہتے ہیں، جس میں آج ہم بھی بیٹھے ہیں، یہاں ناروے لے لیجئے، اور بھی چند ملک ہوں گے، وہاں کیوں لوگ سکون سے رہتے ہیں؟ جان کو خطرہ نہیں ہے، مال کو خطرہ نہیں. اپنے ملکوں میں کتنا دل لگتا ہے، کتنا مزہ آتا ہے، لیکن لوگ وہاں پریشان کیوں ہوتے ہیں؟ وہاں والے تو ٹھیک ہے ماشاءاللہ، لیکن یہاں رہ کے ہمیں لگتا ہے کہ وہاں بڑے خطرے ہیں. تو جس ملک میں امن اور چین ہوگا نا، وہاں لوگ رہنا پسند کریں گے. اور یہ اللہ کے رحم کی علامت ہے کہ اس نے یہ حکم دیے. اور وَمَنْ يَفْعَلْ ذَلِكَ عُدْوَانًا وَظُلْمًا، جو بھی یہ کام کرے گا ظلم اور زیادتی کے ساتھ، فَسَوْفَ نُصْلِيهِ نَارًا، ہم اس کو آگ میں جھونک دیں گے. وَكَانَ ذَلِكَ عَلَى اللَّهِ يَسِيرًا، یعنی تم سوچتے ہو کہ اتنی مخلوق کو آگ میں ڈالنا کیسے آسان ہوگا، کہ اللہ کے لیے یہ بہت آسان ہے کہ اتنی بڑی مخلوق کو اللہ آگ میں ڈال دے، کوئی بڑی بات نہیں ہے. یا موضوع پورا ہوا جی، آپ نے ہاتھ کھڑا کیا تھا.
ہاں جی سر جی، میرا ایک سوال تھا کہ جیسے ادھر ٹیکس ہوتے ہیں تو ہم اکثر مسلمان ایسے کرتے ہیں کہ جب ہمارا کوئی بزنس ہوتا ہے تو ہم آدھے پیسے جو ہے وہ اندر
شو کرتے ہیں، آدھے نہیں شو کرتے.
تو اس کا کیا ہے؟
گناہ گناہ. बिल्कुल जायज़ नहीं है। देखिए, इस्लाम किसी जगह आपको कानून शिकनी नहीं सिखाता, क्योंकि जिस दिन किसी एक मुसलमान ने टैक्स की चोरी में पकड़े जाना ना, तो वो सिर्फ उसका नाम नहीं होना, वो साथ उसके साथ लफ्ज़ मोहम्मद या अब्दुल्ला भी बदनाम होना। जिस मुल्क में रहते हैं उनके जायज़ कानून माने। देखिए, ये कोई नाजायज़ कानून नहीं है। अब वो आपको ज़्यादा लगते हैं, कम लगते हैं, तो ये आपकी सड़कें भी साफ तो इसीलिए है ना, आपको रिटर्न में मिल रहा है ना। नहीं, आपको इनकी शरह टैक्स की पसंद, आप चले जाएँ, लेकिन अगर रहते हैं फिर चोरी नहीं करेंगे। अब आप हमारे मुल्कों की बात करें, टैक्स चोरी करते नहीं, वहाँ लोग 100 उजर देंगे आपको, क्योंकि ये जी हुक्मरान खा जाते हैं, हमें नज़र नहीं आता कहाँ लगता है ना। आपका क्या फ़र्ज़ है, जो जिसका मामला है वो उसका मामला है, आप अपने ऊपर है। ऐसी 420ियाँ करके हमने अपने मुल्कों में लोगों को बदनाम किया। मैं ये 2-3 वीक पीछे जब फ्रांस में थी, मुझे एक से कई ज़्यादा बार सुनना पड़ा लोगों से कि उस्ताजा, ये लोकल लोग पहले बहुत अच्छे थे, जब हम इधर आए थे आज से 20-25-30 साल पहले, जो फ्रेंच लोग थे ये बड़े भोले बड़े अच्छे लोग थे, अब तो ये हमें देख के ही ऐसे हमसे जान को छुड़ाते हैं, क्योंकि ऐसे केसेस सामने आए। यहाँ भी ये मैंने सुना है, यहाँ भी यही है। वो कहती हैं, जब हम लोग यहाँ आए तो यहाँ जो इनकी बुढ़िया बुढ़िया थी ना, उनकी वो आती थी, तो हम बच्चियाँ थी, किसी ने अपना सुनाया था कि हमने ऐसी यंग बच्चियाँ 8-9 साल की, तो लंबी लंबी चुट्टियाँ होती थी हमारी और बाल काले थे, तो जब हम गुजरते तो ये गोरियाँ जो नॉर्वेजियन माई हैं, ये मैं रो के तुम्हारे बालों को देखती थी, काले बाल, और कैंडीज ला ला के देती थी, क्योंकि इन्होंने ऐसी चीज़ें नहीं देखी थी, तो हमने खुद अपनी रेपुटेशन ख़राब की। याद रखिए जी आप।
इस्लाम का अपना हो, इस्लाम का इनसे टकराता हो तो ऐसे मामले में
ये बहुत अहम सवाल है। असल ये बात मैंने कहनी थी, लेकिन मैंने कहा जरूरत नहीं है तो नहीं बोलती। जहां इस्लाम के साथ कानून टकराता है, उसके लिए अमन के साथ अच्छे तरीके से मुसलमानों को मिलके अपने दीन की वो सारी बातों को बुनियाद बना के अच्छे तरीके से प्रेजेंट करना चाहिए कि ये हमारे इस्लाम में जायज नहीं है, और हम चूंकि आपके मुल्क में रहते हैं, हम शहरी हैं, हम यहाँ टैक्स देते हैं, हम आज़ाद हैं, तो हमारी रिलीजियस फ्रीडम पे हमें इसमें छूट दीजिए, कोई हरज नहीं। जैसे अभी आप फ्रांस की बात कर रही हो, वहाँ वहाँ मैं ये बात के जी हिजाब नहीं ले सकती बच्चियाँ, स्कूलों में नहीं ले सकती, स्कूल के बाहर खड़े होकर उतारती हैं फिर अंदर जाती हैं। आपने भी सुना होगा ना, बैन है वहाँ हिजाब पहनने में, आपको बैन है, बैन से मुराद ये है कि फाइन लगता है, और वो कहते हैं कि सिर्फ ये नहीं कहते, फिर हर चीज़, सिखों को पगड़ी पहनने की इजाज़त नहीं है, टोपियां पहनने वालों को टोपी नहीं, वो अब एक की आड़ में दूसरा है। तो मैंने इस अपने लेक्चर में, इस सीरीज में शायद 3-4 दफा इस मौजू पे जान के बात की अच्छे तरीके से कि आपको इसका हल क्या है। मैंने कहा इसलिए कि आप 2-4 करें, कोई नहीं करते, 100 नहीं करते, एक 2-4 करते हैं, आप उनको अच्छे तरीके से शो करें कि भाई इसका हर्ज क्या है। लेकिन एक औरत पूरा जिस्म खोल के आप उसकी तस्वीर लगा के खड़े हैं, वो ज्यादा डिस्ट्रैक्टिंग है। सर के बाल छुपे, और आजकल तो मैंने देखा है कि सर्दी थी तो सबने लिए, मैं बड़े बड़े स्कार्फ और मफलर, और वहां की चीजें तो मैंने देखी इतनी सॉफ्ट और फ्लफी हैं कि वो रुई की गोलियां लगती हैं, वजह क्या, सर्दी से बच रहे हैं। तो ये कुछ सर के बाल ढकना कोई अनयूजुअल तो नहीं है ना। तो मैंने उन्हें समझाया कि आप लोग सब जब ये चीज लेके उठेंगे, और आप बाकी कामों में उनकी जरूरत है, आप दूसरे की जरूरत बन जाए। जो वर्कर आपके स्कूल के चलाने के लिए नागुजीर होगा ना, तो आपका ये स्कूल हर कीमत पे उसकी हर बात मानेगा। ऐसे ही होता है ना, अगर हम मुसलमान इन मुल्कों में इतना इफेक्टिव रोल अदा करें कि आपके ये मुल्क हैं, कि ये अगर चले गए तो हमारी इकोनॉमी डूब जानी है। मैं कहती हूँ आप उनसे 5 की बजाय 10 नमाजों की इजाजत ले लें, वो आपको एक दिन में पढ़ने देंगे जॉब पे, समझे। उसके लिए फिर अच्छे तरीके से कोशिश करनी चाहिए, ठीक है। तो ये सारी चीजें इसमें आती हैं कि किसी सोसाइटी में अपने आप को गलत चीजों से बचाने का यही तरीका है। अब इसमें चंद हदीसें सुनिए जो आपने आज पहली दफा सुना, और ये वाहद मुकाम है कुरान का जहां खुदकुशी की बात आएगी। ये माल बातिल खाने की चीजें वैसे भी आती रहेंगी, लेकिन खुदकुशी के बारे में सुन लीजिए, कबीरा गुनाह है। अबू हुरैरा की रिवायत है, रसूलुल्लाह ने फरमाया, जिसने अपने आप को लोहे के हथियार से कत्ल किया तो वो हथियार इसके हाथ में होगा, और वो इस हथियार से अपने पेट को जख्मी करता रहेगा। अल्लाह अकबर, सोचे एक दफा मौत की कितनी सख्ती है, उसको बार बार ये तकलीफ होती रहेगी। जिसने अपने आप को लोहे के हथियार से कत्ल किया, वो हथियार इसके हाथ में होगा, और इस हथियार से अपने पेट को जख्मी करता रहेगा, हमेशा हमेशा दोजख की आग में रहेगा। और जिसने जहर पीकर अपने आप को कत्ल किया तो वो इसे चूसता रहेगा, और दोजख की आग में हमेशा के लिए रहेगा। और जिसने अपने आप को पहाड़ से गिराकर कत्ल किया तो वो पहाड़ से यूं ही गिरता रहेगा, और हमेशा हमेशा दोजख के अजाब में रहेगा। बात समझ गए, अल्लाह ताला बचाए। देखिए वो कहते हैं ना उर्दू में कि मर के भी ना चैन पाया तो किधर जाएंगे। कितना बुजदिल है वो शख्स जो जिंदगी के गमों से सामना नहीं कर पाया और खुदकुशी करता है। मोमिन कभी सोच भी नहीं सकता अपनी जान लेने का। ऐसी चीजें इंसान के लिए ज्यादती की हैं। और देखिए अल्लाह ने अपने रहीम होने की बात करके शऊर दिलाया कि तुमने खुद नहीं अपने आप को पैदा किया। किसी को अपनी चीज अच्छी बुरी नहीं लगती। अब एक माँ के सामने उसके बच्चे को कोई मार दे तो माँ को अच्छा लगेगा? तो जब हम अपनी जान लेते हैं तो क्या अल्लाह ताला को अच्छा लगेगा? इसीलिए फिर इसको उदवान और जुल्म भी कहा है। तो याद रखिए इन दोनों का फर्क भी नोट कर लें। उदवान कहते हैं हक पर ज्यादती करना, ज्यादती सरकशी होना, बगी जिसको अरबी में बोलेंगे बगी, हराम काम है जुरत करना। और जुल्म क्या होता है? हकदार को उसका हक ना देना, किसी चीज को इसके जायज मुकाम से हटा देना। जो शख्स जुल्म और ज्यादती से किसी हराम काम को अंजाम दे उसको मालूम होगा कि वो हराम काम है तो वो अल्लाह ताला से लोगों को जहन्नुम में डालेगा। और ये आखिरी हिस्सा देखिए, फसौफ नुस्लीहि नारा, हम जल्द ही उसको आग में दाखिल करेंगे। कैसे डालेंगे? ये अंदाज देख के ऐसे नहीं लग रहा कि सामने कोई खड़ा है और उसको जाके धक्का दिया जा रहा है कि इस तनूर में गिल जाओ। और वकान ज़ालिक अल्लाह यसीरा, लोग कहते हैं लो जी ये तो हम तो प्रेशर ग्रुप बना लेंगे, कैसे जाने देंगे आग में? अल्लाह कहते हैं मेरे लिए बहुत आसान है, उसके बंदे हैं, उसकी मखलूक है। अल्हम्दुलिल्लाह दो आयतों में दो बातें हमारी पूरी हुई, खुलासा निकल गया, समझ गए। अब अगली आयतों के बारे में समझिएगा।